360 में क्या दहशतगर्दी से निमटने के लिए कौमी सतह का एक और मिलिट्री ऑपरेशन जरूरी है? अफगान तालिबान के साथ पाकिस्तान का सबसे बड़ा मसला टीटीपी की कार्रवाइयां हैं। ख्वाजा आसिफ,
शावर का पुलिस लाइन का जो है वो सारे फरिश्ते हैं।
और सॉल्यूशंस जर्नलिज्म क्या है और शोबाए सहाफत पर एक बड़ी तनकीद का जवाब कैसे दे रहा है, जानेंगे आज के शो में।
अब मसाइल के हल के लिए की जाने वाली कोशिशों पर खुशी नहीं मना रहे,
वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियोज में आप सबको खुश आमदीद। आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूं असदुल्लाह खालिद। पाकिस्तान को इस वक्त सियासी और मुआशी मुश्किलात के अलावा सिक्योरिटी के खतरात का भी सामना है। अमरीका की अफगानिस्तान पर वॉर ऑन टेरर के शुरू होने से अब तक पाकिस्तान दहशतगर्दों के खिलाफ तकरीबन एक दर्जन फौजी ऑपरेशन कर चुका और अब एक बार फिर पाकिस्तान की नेशनल सिक्योरिटी काउंसिल ने मुल्क से दहशतगर्दी को जड़ से उखाड़ फेंकने के लिए एक और वसीतर पैमाने का फौजी ऑपरेशन शुरू करने का फैसला किया है। इस फैसले पर बाद सियासी हलके और तजयकार सख्त तहफुजात का इजहार क्यों कर रहे हैं, इस पर बात करेंगे कुछ देर में। अभी जानते हैं कि अमरीका के यूक्रेन जंग से मुतालिक खुफिया दस्तावेजात के लीक होने के बाद अब क्या डेवलपमेंट है। अमरीकी महकमा खारजा ने हाल ही में इंतहाई खुफिया नौयत की दस्तावेजात के लीक होने को कौमी सलामती के लिए संगीन खतरा करार दिया है। पेंटागन का कहना है कि इस हवाले से होने वाले नुकसान को कम करने के लिए इकदाम किए जा रहे हैं। पेंटागन के तर्जुमान ने यूक्रेन में जंग के बारे में इंतहाई खुफिया अमरीकी दस्तावेजात के लीक होने को अमरीकी कौमी सलामती के लिए इंतहाई संगीन खतरा करार दिया है। लीक दस्तावेजात के मामले पर अमरीकी महकमा दिफा ने एक ग्रुप तश्कील दिया है जो न सिर्फ इन मालूमात के बाहर आने के नुकसान का जायजा लेगा बल्कि ये भी देखेगा कि इन तक किस किस को रसाई हासिल है। इन दस्तावेजात में यूक्रेन की हिमायत के लिए अमरीकी तरबियत और साजो सामान का शेड्यूल, जंग से होने वाले नुकसान का अंदाजा और अमरीका अपने अहम इत्तेहादियों और शराकत दारों पर क्या निगरानी कर रहा है जैसी अहम दस्तावेजात शामिल हैं। व्हाइट हाउस का कहना है कि ये खदशात मौजूद हैं कि मजीद तफसीलात भी लीक हो सकती हैं। उधर अमरीका में मास शूटिंग के एक और वाकये की अगर हम बात करते हैं तो रियासत कैंटकी के शहर लुईविल के एक बैंक में फायरिंग के वाकये में मरने वालों की तादाद 5 हो गई है। मुकामी पुलिस के मुताबिक फायरिंग करने वाला शख्स बैंक का साबिक मुलाजिम था और वो भी इस वाकये में मारा गया है जबकि 7 अफराद जख्मी हैं। खबरसा इदारे एसोसिएटेड प्रेस के आदादोशुमार के मुताबिक लुईविल का वाकया इस साल होने वाली मास शूटिंग्स का 15वां बड़ा वाकया है। 2 हफ्ते पहले अमरीकी रियासत टेनेसी के एक स्कूल में 3 बच्चों समेत 6 अफराद को स्कूल की एक साबिक तालिब इल्म ने गोलियां मारकर हलाक कर दिया था। एपी के मुताबिक 2009 के बाद यह पहला मौका है कि किसी साल के सिर्फ पहले 100 दिनों में मास शूटिंग के 15 बड़े वाकयात हो चुके हैं। पाकिस्तान की कौमी असेंबली में अवामी नेशनल पार्टी और पश्तून रहनुमा मोहसिन दावड की नेशनल डेमोक्रेटिक मूवमेंट ने हुकूमत के इस ऐलान पर तहफुजात का इजहार किया है। कहते हैं कि तालिबान पाकिस्तान और अस्करियत पसंदों के खिलाफ एक मुल्क गिर ऑपरेशन किया जाए। बाज़ कबायली इलाकों के लोगों का कहना है कि उनके जहन में गुज़िश्ता फौजी कार्रवाइयों के नतायज के बारे में अभी भी सवालात हैं। वॉइस ऑफ अमेरिका के शमीम शाहिद इस वक्त हमें पिशावर से ज्वाइन कर रहे हैं, उनसे इस नए ऑपरेशन के ऐलान और कबायली अवाम में जो तहफ़ुज़ात पाए जाते हैं उस पर मजीद बात करते हैं। शमीम, किसी नए मुमकिन फौजी ऑपरेशन पर किन लोगों को तहफ़ुज़ात हैं और क्यों है ऐसा?
सबसे ज़्यादा तहफ़ुज़ात तो कौम परस्त और जो मुतरक्की ज़हनियत के हामिल सियासी पार्टियां हैं उन्हीं को है। इसी सिलसिले में एक तो मोहसिन दावड ने कौमी असम्बली में बहुत बड़ी तकरीर की है और उसने मुखालिफत की है और अवामी नेशनल पार्टी की सूबाई सदर अहमद वली खान का ये कहना है कि सबसे पहले तो इसका तयन करना चाहिए कि अफगानिस्तान से ये तालिबान किसने लाए हैं और किस तरह आए हैं, तो इनके खिलाफ कार्रवाई होनी चाहिए। अवामी नेशनल पार्टी ने 3 मई को इस सिलसिले में एक आल पार्टी कॉन्फ्रेंस के इनेकाद का भी फैसला किया है, मगर सबसे ज्यादा जो तश्वीश है वो शुमाली वजरिस्तान और जुनूबी वजरिस्तान के कबायल में है। जुनूबी वजरिस्तान के कबायल पिछले 3-4 दिनों से उनके जरगे रहे हैं। जमात इस्लामी के जरिए एहतमाम एक एहतजाजी मुजाहरा भी कल परसों हुआ था और कल एक आल पार्टी जो मुख्तलिफ सियासी जमातों के रहनुमा थे उनका एक जरगा हुआ है जिसमें उन्होंने बिल्कुल मुस्तरद कर दिया है। जुनूबी वजरिस्तान के अहमद जई वजीर कबाई ने भी जरगा किया है और उन्होंने बिल्कुल इसको मुस्तरद कर दिया, उसने कहा कि वो किसी भी तौर पर अपने इलाके में ऑपरेशन को करने नहीं देंगे और न
करने का। एक चीज چیز اگر اور بھی آپ اس میں ایڈریس کرتے چلیں, کچھ عرصہ پہلے انہیں علاقوں میں ہم دیکھ رہے تھے کہ عسکریت پسندوں کی واپسی پہ احتجاج بھی تو ہو رہا تھا.
عسکریت پسند بالکل, یہ اگر آپ دیکھیں تو پچھلے سال اگست سے جو واقعات شروع ہوئے تھے, سب سے پہلے مڑا سوات میں, تو وہاں پر بھی جلسہ ہوا تھا. میرے خیال میں اس وقت تو ستمبر اور اگست کے مہینے میں پورے خیبر پختونخوا میں بہت بڑے بڑے جلسے ہوئے تھے عسکریت پسندوں کے خلاف اور عسکریت پسندوں کے ساتھ مذاکرات کرنے اور ان کے مطالبات ماننے کے خلاف. قومی اسمبلی میں بھی یہ مسئلہ اٹھایا گیا تھا. اب بھی یہی صورتحال ہے.
بالکل کوئکلی اگر شمیم, ایک چیز لاسٹ پہ آپ اگر بتاتے چلیں, یہ جو ملٹری آپریشن کے خلاف لوگ ہیں تو یہ کوئی اور آلٹرنیٹ دے رہے ہیں, حکمت عملی کوئی اور پیش کر رہے ہیں ان عسکریت پسندوں سے نمٹنے کے لیے؟
یہ کہتے ہیں کہ افغانستان کے بارے میں پالیسی کا جائزہ لیا جائے, طالبان کے ساتھ گڈ اور بیڈ طالبان کا تمیز ختم کر دے, اور ساتھ ساتھ ان لوگوں کا یہ کہنا ہے کہ انٹیلیجنس بیسڈ اور مخبروں کی اطلاع پر ٹارگیٹڈ آپریشن کیا جائے.
بہت بہت شکریہ شمیم شاہد, آپ ہمیں اپڈیٹ کر رہے تھے جو اس وقت سچویشن ہے وہاں پہ علاقے میں, اور خاص طور پہ جو سچویشن اب آگے آن ورڈز بنے گی. صوبہ خیبر پختونخوا کا ضلع سوات ان علاقوں میں سے ہے جو ایک عرصے سے عسکریت پسندی اور دہشت گردی کی وجہ سے بری طرح سے متاثر ہوئے ہیں. اس سال کالعدم دہشت گرد تنظیم تحریک طالبان پاکستان کی مختلف کارروائیوں میں 100 سے زائد پولیس اہلکار مارے جا چکے ہیں. علاقے میں سیاحت کے شعبے سے جڑے کاروباری حضرات کا کہنا ہے کہ دہشت گردی کی نئی لہر کے بعد ان کے کاروبار تقریباً ٹھپ ہو کر رہ گئے ہیں. دوسری طرف قانون نافذ کرنے والے اداروں کا کہنا ہے کہ حالیہ عرصے میں جن افواہوں نے جنم لیا تھا ان کو ایڈریس کرنے کے لیے پورے علاقے کی چھان بین کی جا چکی ہے اور اب سوات ایک پرامن علاقہ ہے. نظر الاسلام کی رپورٹ.
گزشتہ 10 برس سے سیاحت کے شعبے سے وابستہ محمد سہیل کہتے ہیں کہ اگرچہ 2009 میں ایک کامیاب فوجی آپریشن کے بعد وادی سوات میں دہشت گردوں کو ختم کر دیا گیا تھا, مگر علاقے کے سیاحوں میں پائے جانے والی جھجک کا اثر ان کے کاروبار پر اب بھی ہے.
تقریباً 8 مہینے پہلے تک جو بھی ہمارے ساتھ بکنگ کرتا تھا وہ پہلے اس کے بارے میں پوچھتا تھا کہ میں تو آنا چاہتا ہوں, میں روم بک کرنا چاہتا ہوں, میں وہاں پہ گھومنا پھرنا چاہتا ہوں, وہاں کے حالات کیسے ہیں. تو اتنا تو یہ سینسیٹیو ایک چیز ہے, جو 10 سال پہلے ہوا تھا اس کا امپیکٹ ہم 10 سال میں کلیئر نہیں کر پائے تھے, اور اس کے بعد ابھی تقریباً 7-8 مہینے پہلے اس نے دوبارہ سر اٹھایا تھا. تو جب ہم اس کا امپیکٹ مطلب 10 سال پہلے والا ختم نہیں کر پائے تھے, اب دوبارہ یہ سر اٹھا لیا تھا اس نے.
ایک محتاط اندازے کے مطابق سوات میں 300 سے زائد ہوٹلز ہیں. شہر کی معیشت کا زیادہ تر دار و مدار سیاحت پر ہے.
سوات کے شہریوں کا کہنا ہے کہ ملک میں حالیہ دہشت گردی کے لہر کے بعد ان کا کاروبار بری طرح متاثر ہوا ہے, جس کے بعد لوگوں نے سیاحتی مقامات کا رخ کرنا کم کر دیا ہے.
سوات کا شمار پاکستان کے بہترین سیاحتی مقامات میں ہوتا ہے. سرسبز پہاڑ, ان میں بہنے والے دریا ہر موسم میں سیاحوں کو اپنی طرف کھینچتے ہیں. سرکاری اعداد و شمار کے مطابق گزشتہ سال 400,000 سے زائد افراد نے یہاں کا رخ کیا, مگر کچھ عرصہ قبل علاقے میں شدت پسندوں کی سرگرمیوں پر یہاں بے چینی نے پھر سے جنم لیا, جس کی وجہ سے مقامی افراد نے بڑی تعداد میں احتجاج کیا. اگرچہ حالات معمول پر آ چکے ہیں, مگر ٹور اور ٹرانسپورٹ آپریٹرز اب بھی اس صورتحال کے باعث پریشانی کا شکار ہیں.
ٹوریزم بالکل یعنی کہ سوات میں بہت زیادہ کم ہو گئے, کیونکہ پچھلے سال کی اگر میں بات کروں تو پچھلے سال یعنی کہ بہت زیادہ کسٹمر آ رہے تھے پنجاب سے, کیفی کے سے, ہر جگہ سے ہمارے پاس کسٹمر آ رہے تھے. اس سال یہ کہ کچھ تو یعنی کہ حالات کی وجہ سے, کچھ سیلاب کی وجہ سے کم ہو گئے, اب یہ ملک کے حالات کی وجہ سے بھی ہمارے پاس یعنی کہ بالکل 0% کے برابر ہے.
دوسری جانب پولیس کا کہنا ہے کہ علاقے میں دہشت گردی کا کوئی خطرہ باقی نہیں.
تو ان 3 مہینوں میں شکر الحمدللہ کوئی ٹارگٹ کلنگ ہوئی ہے, نہ کوئی آئی ڈی بلاسٹ ہوئی ہے, اور نہیں کہیں سے بھی پورے آل اوور دا ڈسٹرکٹ سوات ہمیں کوئی پریزنس رپورٹ ہوئی ہے. جہاں پہ بھی کوئی رومرز ہوا ہے کہ یہاں پہ پریزنس ہے, ہم جا کے وہاں پہ ہم نے آپریشن کیا ہے, پورا علاقہ سکین کیا ہے, تو الحمدللہ صرف رومرز کی حد تک ہو سکتا ہے. ایٹ پریزنٹ یہاں پہ اس طرح کا نہ کوئی خطرہ ہے الحمدللہ, نہ ہی کوئی پریزنس ہمیں رپورٹ ہوئی ہے.
سوات میں امن و امان کے حوالے سے قانون نافذ کرنے والے اداروں کی یقین دہانیاں اپنی جگہ, لیکن محمد سہیل کا کہنا ہے کہ ملک بھر میں کہیں بھی دہشت گردی کا کوئی بھی واقعہ پیش آئے اس کا اثر سیاحت کے شعبے پر پڑتا ہے. موجودہ حالات میں انہوں نے اپنے ہوٹل کا اسٹاف نصف سے بھی کم کر دیا ہے اور اب وہ صرف اپنی بقا کی جنگ لڑ رہے ہیں. نظر الاسلام, وائس آف امریکہ, منگورا, سوات.
ملٹری آپریشنز کی بات کریں تو اس سے پہلے بھی مختلف ادوار میں پاکستان کی سیکیورٹی فورسز دہشت گردی پر قابو پانے کے لیے کئی فوجی آپریشنز کر چکی ہے. اس طرح کی کاروائیاں خیبر پختونخوا, بلوچستان اور افغانستان کے ملحقہ قبائلی علاقوں میں کی گئی ہیں. سابق فوجی صدر پرویز مشرف کے دور میں المیزان نامی آپریشن امریکی اور پاکستانی فوج کا جوائنٹ آپریشن تھا جو کہ 2002 سے 2006 تک جاری رہا. 2007 میں سوات میں ہونے والے آپریشن کو آپریشن راہ حق کا نام دیا گیا, لیکن پھر 2009 میں سوات پر شدت پسندوں کے دوبارہ قبضے کے بعد آپریشن راہ راست شروع کیا گیا. جنوبی وزیرستان میں ہونے والے آپریشن کو راہ نجات کا نام دیا گیا. 2011 میں کرم ایجنسی میں آپریشن کوہ سفید شروع ہوا, اور تقریباً 9 سال پہلے آپریشن ضرب عزم جو کہ عسکریت پسندوں کے خلاف کیا جانے والا پاکستانی سیکیورٹی فورسز کا سب سے بڑا آپریشن تھا. 2014 میں شروع ہونے والے اس آپریشن میں دہشت گردوں, سیکیورٹی اہلکاروں اور عام شہریوں سمیت ہزاروں افراد ہلاک ہوئے. اس کاروائی کے نتیجے میں 10 لاکھ سے زیادہ لوگ بے گھر بھی ہوئے. آپریشن ضرب عزم کے 3 سال بعد 2017 میں آپریشن رد الفساد شروع کیا گیا. پاکستان کے وفاقی وزیر دفاع خواجہ آصف کا کہنا ہے کہ افغان طالبان کے ساتھ ان کے اچھے تعلقات ہیں. وائس آف امریکہ کی نذرانہ یوسف زئی سے بات کرتے ہوئے انہوں نے کہا کہ پاکستان کا سب سے بڑا مسئلہ ٹی ٹی پی کی ملک کے اندر کاروائیاں ہیں. وزیر دفاع کہتے ہیں کہ افغانستان طالبان کی مجبوریوں کو وہ سمجھتے ہیں.
رسپانس ٹھیک تھا ان کا, انکریجنگ تھا, اور لیکن ابھی تک اس میں شدت میں کمی نہیں آئی. اور اس کی مین وجہ جو ہے, جو انہوں نے بھی جس کا ذکر کیا اور ہمیں بھی اس چیز کا احساس ہے کہ پچھلی گورنمنٹ کے دوران اور آج جو این ایس سی کا کمیونیکے ایشو ہے, اس میں بڑا کلیئرٹی کے ساتھ یہ چیز بتائی گئی ہے کہ بہت سے لوگ جو ہے وہ پاکستان میں آ کے بس گئے اور ان کو ایک پروگرام کے تحت وہاں پہ بسایا گیا. ہو سکتا ہے جو فائٹرز ہیں ان کا نمبر کم ہو, لیکن جو میری اطلاع ہے وچ از ناٹ ریئلی, کوئی آپ ایگزیکٹ نمبر تو نہیں لگا سکتے, لیکن 7-8 ہزار فائٹر جو ہے وہ ٹی ٹی اے کے ساتھ مل کے جو نیٹو فورسز کے خلاف جو جنگ لڑی گئی 20-22 سال جو ہے, تو وہ اس میں شامل رہے تھے. تو وہ اس میں ایک آپ کہہ سکتے ہیں ایک کامراڈری ہے ٹی ٹی اے اور ٹی ٹی اے پی میں جو نظر آتا ہے, جو میں وہاں پہ وزٹ میں ہم گئے تھے تو اس سے ان کی باتوں سے بھی نظر آتا تھا کہ وہ ان کو کنفرنٹ کرنے کی سچویشن میں پرہیپس نہیں ہے, لیکن وہ ایٹ دا سیم ٹائم پاکستان کی بھی مدد کرنا چاہتے ہیں.
خواجہ آصف نے سوات اور دیگر اضلاع میں عسکریت پسندوں کے ان علاقوں میں موجودگی کے معاملے پر کہا کہ عوام احتجاج جو کر رہی ہے وہ علاقے کے عوام اس حوالے سے پرامن زندگیاں گزارنا چاہتے ہیں, اس لیے احتجاج کر رہے ہیں.
اس میں ایک بڑی بات سگنیفیکنٹ ہے کہ یہ لوگ ان آرمڈ احتجاج کر رہے ہیں, نہیں تو احتجاج یہ آرمڈ احتجاج بھی ہو سکتا ہے, جس کا مطلب ہے کہ جو طالبان کے واپس جو ہے مین اسٹریم جو ہے سوسائٹی کی اس میں آنے کے خلاف جو ہیں وہ ماضی میں بھی ان کے ڈسے ہوئے ہیں, ماضی میں بھی انہوں نے نقصان اٹھایا ہے. آپ پی ٹی ایم کی لیڈرشپ دیکھ لیں, ان سب کے جو ہے عزیز و اقارب جو ہے وہ ٹی ٹی پی کے ہاتھوں مارے کے. اسی طرح سوات کے اندر جو ہے جہاں سے سب سے پہلے ڈسٹربنس اسٹارٹ ہوا, 2007-08 میں ڈسٹربنس اسٹارٹ ہوا, اور لیکن ایک بہت بڑی انکریجنگ بات ہے کہ ان لوگوں نے خود پروٹیسٹ کیا. ماضی میں انہوں نے پروٹیسٹ نہیں کیا تھا, لیکن اب جب کہ انہوں نے 8-10 سال جو ہے امن کی زندگی گزار لی, تو اس کے بعد میں سمجھتا ہوں کہ ان کو ایک حوصلہ ہوا कि हम एक सिविलियंस की हैसियत से, एक पाकिस्तान के शहरी की हैसियत से जो हम की जिंदगी गुजार रहे हैं वो इनके साथ को एग्जिस्ट नहीं कर सकते। तो उन्होंने आवाज उठाई और आवाज जो है बड़ी इफेक्टिव उठाई।
पाकिस्तान में सियासी कशीदगी में इजाफे के साथ अमन अमान की सूरत हाल खराब होने के साथ साथ इस वक्त जो सिचुएशन बन रही है कि अफगानिस्तान की सरहद से जुड़े सूबे खैबर पख्तूनख्वा में हुकाम ने असीरियत पसंदों की बढ़ती हुई कार्रवाइयों से निपटने के लिए सिक्योरिटी फोर्सेस को चौकस रहने की हिदायत की है, लेकिन सूबे में आए रोज पुलिस पर हमलों की वजह से आम लोगों के साथ साथ पुलिस एहलकारों में भी बेचैनी पाई जाती है। इस बारे में मजीद बात करते हैं सिक्योरिटी उमूर के तजयकार आमिर राना इस वक्त हमारे साथ मौजूद हैं इस्लामाबाद से। आमिर, गुज़िश्ता चंद माह के दौरान कुछ पुरतशद्दुद वाकयात में पुलिस और फौजी एहलकार हलाक हुए हैं जिनमें सिक्योरिटी फोर्सेज के आला अहदेदार भी शामिल हैं। मुल्क में सिक्योरिटी की सूरत हाल के बारे में आपका क्या तजिया है?
देखिए, सूरत हाल तो खराब है और इसमें खासा पिछले कुछ महीनों में इजाफा भी हुआ है, लेकिन इस सूरत हाल को बहाना बना के इलेक्शन मुलतवी किया जाए ये एक बहुत ही हैरानपन बात है, क्योंकि ये अमन अमान की सूरत जो है जिन दिनों में हमें यहाँ पे बताया जाता था कि तालिबान को शिकस्त दे दी गई है उन दिनों में भी इस तादाद के अंदर हमले तो होते रहे हैं। हाँ, अब हुआ ये है कि ये हमले बड़े टारगेटेड हमले हैं और इसके अंदर जो है वो कैजुअलिटीज जो है वो खासी बढ़ गई हैं। अगर नंबर को देखें तो वो तादाद उनकी वही है, लेकिन जाहिर है कि नुकसान इसके अंदर ज्यादा हो रहा है। उसकी वजह बिल्कुल साफ है कि अफगान तालिबान की जो सपोर्ट है और जो अमरीकी और नेटो का असला TTP के हाथ लगा है तो वो उसका एक बड़ा कंट्रीब्यूशन है, और उनके जो क्या कहिए कि उनका जो मराइल जो है इंक्रीज हुआ है, तो ये सारे कंट्रीब्यूटिंग फैक्टर हैं। उसमें एक ये फैक्टर बार बार आता है कि तालिबान यहाँ पे लाके बसाए गए, लेकिन मेरा ख्याल है कि ये यहाँ पे ऑलरेडी उनके नेटवर्क थे और अब वो जरा थोड़े से एक्टिव ज्यादा हो गए, और उसमें ये बात करना कि कोई मिलिट्री ऑपरेशन हो वो तो मेरा नहीं ख्याल कि मुमकिन है। वो होगा कहाँ?
आप समझते हैं कि इससे पहले स्लीपिंग सेल थे? आमिर, आप समझते हैं कि इससे पहले स्लीपिंग सेल्स थे जो अब एक्टिवेट हुए हैं, और दूसरा जो मिलिट्री ऑपरेशन की आप बात कर रहे हैं, पिछले दो अशरों में अगर हम देखें 20 साल में पाकिस्तान मुसलसल कोई ना कोई फौजी ऑपरेशन करता ही आया है, मगर मतलूबा नतायज के बारे में तो सवाल उठते रहे हैं हमेशा, और हर बार बताया गया कि दहशतगर्दों की कमर टूट गई है, लेकिन फिर कुछ अरसे के बाद किसी नए ऑपरेशन की जरूरत पड़ जाती है। तो क्या ये टारगेटेड ऑपरेशन नहीं है, सक्सेसफुल नहीं रहे नतायज जो बताए गए?
बिल्कुल चल रहे हैं, और रद्दुल फसाद का तो मेरा ख्याल है कि एक पूरा ऑडिट होना चाहिए, क्योंकि उसमें शहरी इलाकों के अंदर किया गया और पैरामिलिट्री फोर्सेस पुलिस ने उसको किया, कितना वो मौसर था कितना नहीं था वो उसका एक ऑडिट होगा तो सूरत हाल पता चल जाएगी। लेकिन अभी जो रिस्पॉन्स है सिक्योरिटी फोर्सेज का वो खासा इफेक्टिव है। सर्च बेस्ड ऑपरेशन चल रहे हैं, इंटेलिजेंस बेस्ड ऑपरेशन चल रहे हैं, इससे ज्यादा पाकिस्तान की सिक्योरिटी फोर्सेज और क्या कर सकती हैं? यही कर सकती हैं कि इनका दायरा कुछ अजला तक और कुछ तहसीलों तक इसको मजीद बढ़ा दें, या ये कि अफगानिस्तान के अंदर जाके हमले करें, और वहां पे तो जाहिर है ऑपरेशन अफगानिस्तान में तो नहीं हो सकता। तो उसके लिए तो हिकमत अमली जो बार बार जिक्र किया जा रहा है और नेशनलिस्ट जमातें भी कर रही हैं उसकी तरफ थोड़ी सी तवज्जो देने की जरूरत है कि जो आपके ऑपरेशन चल रहे हैं ऑलरेडी उसी को मोमेंटम को बरकरार रखें, और तालिबान के साथ जो है वो दबाव उनका सफारती जो है उसको ग्रेजुअली बढ़ाते जाएं। जो एक चीज नहीं हो रही वो ये कि जितने भी अभी तक अफगान तालिबान के साथ बातचीत होती है, खा वो ख्वाजा साहब गए हो कोई भी जाता हो, तो वो उसका हमें पता नहीं चलता कि बात क्या हुई है और उसका नतीजा क्या निकला है। अभी तक हमने कोई जामे कॉम्प्रिहेंसिव डायलॉग तालिबान से शुरू नहीं किया जिसमें सिक्योरिटी और बॉर्डर के सारे इश्यूज शामिल हों, तो जब तक वो शुरू नहीं होगा तालिबान के ऊपर किसी किस्म का दबाव नहीं बढ़ेगा। कभी भी बैकग्राउंड चैनल से और खुफिया मुजाकरात से हमने कोई भी नतीजे हासिल नहीं किए हैं, तो ये मेरा ख्याल मोमेंटम जो है ऑपरेशन का वो बिल्कुल ठीक जा रहा है, और तालिबान के ऊपर ज्यादा दबाव डालने की जरूरत है
और इंफॉर्मेशन उस हवाले से जो आप कह रहे हैं कि उसकी एक्सेस भी होनी चाहिए। आमिर, एक चीज मैं लास्ट पे बिल्कुल जानना चाहूंगा, शुरू में भी आपने जिक्र किया कि एक तरफ हुकूमत और जिस तरह से इलेक्शंस की आप बात कर रहे थे, एक तरफ हुकूमत और सिक्योरिटी एस्टेब्लिशमेंट जो है वो असक्रियत पसंदों के खिलाफ कौमी सतह पर फौजी कार्रवाई की सोच रख रही है, तो दूसरी तरफ इंतखाबात के इनेकाद के हवाले से जो फौजी दस्तों की जरूरत है, एक तो वो सिक्योरिटी की एक बात है और दूसरा उसके साथ साथ एक सोच की बात है कि पूरी कौम की सोच एक होगी या नहीं होगी, तो आप क्या समझते हैं कि इन तमाम सूरत हाल का कोई सियासी पहलू भी निकलता है इन दोनों चीजों का?
जी बिल्कुल है, और मेरा ख्याल है कि ये सिक्योरिटी के इश्यूज को और ऑपरेशन को इस वक्त की जो पीडीएमके गवर्नमेंट है उसको अपने मफाद के लिए और इलेक्शन को मुलतवी करने के लिए इस्तेमाल कर रही है। ये बिल्कुल सिक्योरिटी के मामलों को से अलग रखना चाहिए। एक बार बात बार बार हो रही है और कल भी दोहराई गई कि आप जितने भी सियासी मसाइल हैं उसको डायलॉग के जरिए ये हल करें, उसकी डोमेन जो है वो पॉलिटिकल हो, कॉन्स्टिट्यूशंस के अंदर रहते हुए के अंदर हो। अगर आप सिक्योरिटी को ऐसे आप करेंगे तो मेरा ख्याल है कि चीजें ज्यादा खराब होंगी, और अभी ऐसी कोई सूरत हाल नहीं है। देखिए ये कोई जंग नहीं है कि जहां पे पाकिस्तान की पूरी फौज जो है उसके अंदर शामिल है, और इलेक्शन करवाने के लिए जो आपको इंफ्रास्ट्रक्चर जो सिक्योरिटी चाहिए उसके लिए वसाइल हमेशा से मौजूद रहे हैं, इससे बुरी सूरत हाल की जो सिक्योरिटी थी उसके अंदर भी रहे हैं। तो ये पूरा एक बहुत बड़ा पाकिस्तान के पास सिक्योरिटी का एक पूरा इंफ्रास्ट्रक्चर है, पैरामिलिट्री फोर्सेज है, पुलिसिंग है, मिलिट्री है, तो ये कोई ऐसा अचंभे की बात नहीं है, बस मसला वही है।
चंबे की बात नहीं है,
को मुलतवी करना चाहते हैं।
बहुत शुक्रिया मोहम्मद आमिर राना, आप हमारे साथ थे इस्लामाबाद से, और जो इस वक्त ऑपरेशन के हवाले से बात हो रही है उस पर बात कर रहे थे। और प्रोग्राम के आखिर में एक ऐसी तनकीद की बात करते हैं जो कि अक्सर हम ही पे होती है। मीडिया अक्सर इस बात पर तनकीद का निशाना बनता है कि हमारी तवज्जो आमतौर पर दुनिया के तमाम बुरे वाकयात पे रहती है, लेकिन आज बात करते हैं सॉल्यूशंस जर्नलिज्म की, जो कि ना सिर्फ मसाइल पर तवज्जो देता है बल्कि उन्हें हल करने के लिए मौजूद तरीकों पर भी बात करता है।
2015 में सहाफी बैरी जेलनर ने क्लीवलैंड ओहायो में बच्चों की गुर्बत के मसले पर तहकीक की। उस वक्त अमेरिका का ये वस्त मगरबी शहर बच्चों में गुर्बत की सबसे ऊंची शरह रखने वाले अमरीकी शहरों में से एक था। नतीजतन नौजायदा बच्चों की अमवात कौमी औसत से कहीं ज्यादा थी, खासतौर पर स्याह फाम बच्चों में, जो सफेद फाम बच्चों के मुकाबले में मुमकिन तौर पर दो गुना थी।
मसला बड़ा था और ये काफी अरसे से मौजूद था।
सहाफी कई सालों से शहर के हुकाम और अवाम की तवज्जो इस मसले की तरफ दिलाते रहे लेकिन कोई तब्दीली नहीं आई, लिहाजा बैरी जेलनर ने एक मुख्तलिफ तरीका इख्तियार किया।
हम एक ऐसी जगह की तलाश में थे जो उसे बेहतर तौर पर अंजाम दे रही थी और अपनी जद्दोजहद में क्लीवलैंड से बहुत मिलती जुलती भी थी। बाल्टीमोर आबादी और आमनी के लिहाज से क्लीवलैंड की तरह ही था।
बैरी जेलनर को मालूम हुआ कि बाल्टीमोर ने 2009 में इस मसले को हल करना शुरू किया था और वहां 2015 तक बच्चों की अमवात में 24% कमी हो गई थी। बैरी जेलनर ने जब अपने नतायज शाया किए तो क्लीवलैंड के हुकाम ने इस उम्मीद पर उनसे मालूमात लेने के लिए राबता किया कि वो भी इस मसले से निमटने के लिए कुछ कर सकें।
उन्होंने इस तरह के बहुत से प्रोग्रामों पर अमल दरामद शुरू किया और पूरे निजाम को इसी तरह तब्दील किया जैसा कि बाल्टीमोर ने किया था। तो उन्होंने 2015 में आगाज किया और काफी अब वक्त गुजर चुका है और उन्होंने भी बच्चों की अमवात की शरह में तकरीबन वही कमी देखी जो बाल्टीमोर ने उसी अरसे में देखी थी।
बैरी जेलनर ने जो कुछ किया उसे सॉल्यूशंस जर्नलिज्म के नाम से जाना जाता है।
हम मसाइल के हल की कवरेज में सहाफियों की मदद करते हैं, लेकिन ज्यादा मेहनत और आला मेयार के साथ। आप मसाइल के हल के लिए की जाने वाली कोशिशों पर खुशी नहीं मना रहे, आप उन पर उसी तरह रिपोर्टिंग करेंगे जैसे कि किसी दूसरी खबर की।
आपको हकीकत में इन शवाहिद को एहतियात के साथ देखना होगा और इस बात को यकीनी बनाना होगा कि ये हल काबिले अमल है और जो डेटा वो रिपोर्ट कर रहे हैं वो काबिले एतबार है।
द सॉल्यूशंस जर्नलिज्म नेटवर्क ने अपने वजूद में आने के बाद एक दिहाई में 30,000 से ज्यादा रिपोर्टर्स को तालीम दी है।
इट्स नॉट न्यू, अ लॉट ऑफ पीपल हैव बीन डूइंग सॉल्यूशंस जर्नलिज्म विदाउट पुटिंग अ नेम ऑन इट फॉर अ लॉन्ग टाइम।
ये नया नहीं, हमने जो काम किया है वो इसे करने के लिए एक निजाम की तख्लीक है जिसमें इसे सीखने के टूल्स और इसे फैलाने में मदद देने के तरीकों पर तहकीक भी शामिल है।
एंड हेल्प टू स्प्रेड इट।
सॉल्यूशंस जर्नलिज्म सहाफियों को इजाजत देता है कि वो अपनी गैर जानबदारी को बरकरार रखें और उन खबरों पर मस्बत असर डालें जिनकी वो कवरेज कर रहे हैं। डीनो जाहिद के साथ मोहम्मद आतिफ, वीओए न्यूज।
सो इसका हल निकला मस्बत जर्नलिज्म। इसी पे खत्म करते हैं आज का व्यू 360। स्टे सेफ और पाकिस्तान और खत्ते समेत दुनिया भर की अहम खबरों और दिलचस्प मालूमात के लिए आप आ सकते हैं हमारी वेबसाइट urduvoa.com पर। ये सारा कंटेंट आपको मिलेगा हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर भी, facebook.com/voaurdu, यूट्यूब पर हमारा चैनल है voaurdu के नाम से, और ट्विटर इंस्टाग्राम पर हमारा हैंडल है @voaurdu। अब तक के लिए इतना ही, असदुल्लाह खालिद को इजाजत दीजिए, खुदा हाफिज।
روایت امروز.
روایت امروز.
بینندگان و شنوندگان محترم سلام، نجیبه خلیل هستم، میزبان برنامه امشب روایت امروز. امیدوار هستم که هفته و روزها و شبهای خوبی را سپری کرده باشین. طبق معمول روزای سه شنبه بخش روایت امروز ما مرتبط یا ارتباط میتیم به موضوعات مربوط به زنان. در برنامه امروز هم میخواییم که با یکی از خواهرای ما در ولایت بدخشان صحبت کنیم، خانم ناجیه سروش، رئیس رادیو صدای زنان ولایت بدخشان. البته برنامه در این برنامه متاسفانه که تلفن ها نیست و تنها یک میمان داریم. از میمان محترم خود میشنویم در مورد فعالیت هایشان، در مورد آزمون هایی که ممکن است مواجه باشند بعد از حاکمیت طالبان سر از این مسائل، و در مورد از این که تأثیرات رادیو نشراتشان روی مردم و واکنش مردم چی هست سر از این مسائل صحبت میکنیم. فکر میکنم که میمان برنامه ما روی خط هستن. خانم ناجیه جان سروش، سلام به شما، خوش آمدین به برنامه.
سلام و احترامات خدمت شما نجیبه جان و همه شنونده های گرامی که اکنون شنونده برنامه زیبای شما هستند. امید که تا دمی که در برنامه هستیم شنونده ها خسته نشوند و خوش هستم که با شما بانوی خوش کلام در برنامه تان هستیم. تشکر بسیار زیاد.
شما سلامت باشین. مطمئن هستم که برنامه شنونده های ما علاقه‌مند هستن که از شما بشنوند در مورد فعالیت هایتان، در مورد چگونگی مشکلاتی که ممکن است داشته باشین و مسائل دیگه. خود تاثیر نشرات شما روی مردم حتما اینا علاقه‌مند هستن که بشنوند. بفرمایید شما چیزی میخواستین بگوین پیش ازی که
تشکر. ما سوالی که مطرح کرده بودین ولی میخواستم سریعش بپردازم.
درست
سوال کردین.
بله خب ما اولی رو میخواییم از شما خانم سروش، با معذرت، اول میخواییم که امیر از شما بپرسم که چقدر وقت است که رادیو رو شما افتتاح کردین یا آغاز شده فعالیت هایتان و چی برنامه های رو شما به پیش میبرین؟
تشکر. ما رادیو صدای بانوان 10 سال قبل تأسیس کردیم که از عمر رادیو ما 10 سال میگذره.
خب
و تمامی 80% فعالیت های ما برای خانم ها هست و ما برای همه اقسام جامعه برنامه داریم که خصوصا بیشتری برنامه ما برای خانم ها میباشه. و سوالتان که بود که چی تغییرات آمده، ما تمام برنامه هایی که قبلا داشتیم و ما برنامه ها را همکنون داریم.
خب به این میپردازیم خانم سروش، با معذرت به این میپردازیم. ما یک چند سوال دیگه هم داشتم. البته رادیوی شما رادیویی است که تنها نشرات دارین، مردم تلفن کردن میتونن بر شما نظریات خودم، یعنی امرای مردم تر از طریق تلفن هم به تماس میباشین یا نه؟
دقیقا. و ما چندین برنامه در طول روز داریم که 3 تا برنامه ما از طرف صبح و 2 برنامه ما از طرف بعد از چاشت به صورت لایف است. در یک برنامه ما که از طرف صبح است به نام آینه روز، هر کس به برنامه زنگ میزنه و مشکلات خودشان میگن.
بله.
و ما یکی از مسئولین دعوت میکنیم و برشان جواب ایرایم میکنه که
خب.
اواخیر بعضی مشکلات، مثلا ما میتونیم بعضی اواخیر ما در یک هفته برنامه را ثبت میکنیم، تماسی مستقیم با شنوانده داریم و مثلا برنامه که فعلا داریم شنوانده ما زنگ میزنن، مشکلاتشان هم میگن، مثلا موضوعات سیهی میشن، اختلال سیری شان میگن، ما در برنامه سیری ما میگن جانیم و در برنامه دینی ما سر مشکلات که دارن از مولای برنامه ما پرسان میکنن، ما در برنامه آین اکتورا داریم از سوالات اونا را پرسان میکنیم. در هر بخشی که هستم ما یک خطی مستقیم داریم یعنی خودمان و شنوان دارم.
درست. شما خانم سروش اگه بگوین که چند نفر کارمند دارین، چند نفر کار میکنن در این رادیو و از چه طریق تمویل میکنین؟ مسائل اقتصادیش چه قسم شما به او رسیدگی میکنین؟ مصارفتان
یگان دفعه به خاطر این موضوع فکر میکنم، بعضی وقت من میگم که ما یا دیوانه شدم که این رادیو را جوشیم و یک قدر مشکل به خودم گرفتیم میایی که ایچه قسم علاقه مندی است و ایچه رقم یک کار است، به خاطری که ما اصلا مقدر یک دونری قوی که بگوین که برای ما شاید باید همکاری بکنه و کارمندای ما کل نگیش ماش داشته باشه و ما بسیار راحت کار بکنیم، اصلا چنین نه در اول بوده و نه در حالی بوده و ما یعنی از آغاز کرادی را ساختیم تا بکنون به مقصه آمش ما نمو به بخر و نمیر زندگی کردیم که یک روز اگر کارمندی ما یک کرای موتر شما برش داده تانیستیم یا من خودم یک مصاریف ما کرده تانیستیم او پیدا شده اما روزی دیگه نشده، اما ما برنامه خوبی رم داشتیم و ما از آغازی که شروع کردیم با یک وسایل بسیار اندک شروع کردیم و همین ما بود که ما تانستیم وسایل بسیار خوب بگیریم، دفتر ما منظم جور کنیم، یک آدرس بسیار منظم برای خانه ما بسازیم، یک دریچه خوب برسان بسازیم، این تانستیم بسازیم، اما این که کارمندای ما ظرفیت سازی کردیم از این لحاظ که دستاورد خوب داریم اما او قدر توجه دونرا بالای ما نبوده.
درست.
ما بتانیم که فعالیت ها منکس سرش بتیم. امروز ما در بدخشان ولسوالی هایی داریم که خانم هایی را ما داریم که تا با هنوز نمیفهمه که رئیس جمهورشان کی است.
بله.
و در افغانستان چی میگذره اونا خودشان را نمیشناسند، اصلا به دست چپ راستشان را نمیشناسند. ما بسیار مشکلات داریم، اگر ما حمایت شویم میتونیم که ما بریم با اول سوالیا اون مشکلات زنا را باید ما بگیریم همراه اونا صحبت کنیم اما نتونیم این کارا را بکنیم و ما در محدوده چند ولسوالی که در فیض‌آباد هست، در بدخشان هست، در شمال فیض‌آباد حالت های ما محدود بوده و ما 8 نفر کارمند داریم که 2 نفرش هم از آقایان هست و 6 نفر ما دختر خانم هستند. بچه های ما از طرف شب و طول وقت در نشرات ما هم کاری میکنن و در طول روز اختر خانم های ما مصروفی سبکی برنامه و فعالیت های رسانه ایشان هستن.
درست. تشکر. شما یک چیز را گفتین در ابتدا که گفتین که من هم فهم که دیوانه هستم یا چی که من این کار میکنم با اندک کمک هایی که صورت میگیره و فکر میکنم که شما خدمت شما و همکارتان خدمت بسیار بزرگ انجام میدین، امی که مشکلات مردم از طریق رادیو و گوش مسئولین میرسانین که ای خودش یک خدمت بزرگ است، آگاهی دادن خودش یک خدمت بزرگ است برای مردم. از طریق رادیو من مطمئن هستم کسایی که مسئولین وقت میشنون مشکلات مردم نگرانی هایشان ممکن است که شاید شما آگاه شوین یا نشوین اونا همی به این مشکلات رسیدگی کنن. در هر حال شما در جمله نمیفهم که گفتین برنامه های صحی هم دارین، آگاهی میتین از نظر صحی آگاهی میتین برای مردم؟
بله، هر هفته خود شخص این اتاق ما دفتر است و هر هفته ما یک برنامه سیدی داریم برای خانم‌ها که برنامه ما دکتر یا بعضی وقتا را دیگه یا ضرورت چاوستی ما در شفاخانه میره و برنامه ثبت میکنه و همه میکنه مطابق خاص مردم نشر میشه.
بسیار عالی، برای از اینکه بسیار بعضن چیزای بسیار کوچک می باشه، تکالیف کوچک میشه هست، تکالیف است که میتونه با یک مراقبت صحی با چگونگی که به او رسیدگی کنه، بدون از اینکه اگر دکتر و دکتر دوا رسیدگی نداشته باشن، دسترسی نداشته باشن، میتونن که او را. شما، من میخوایم این راستان بپرسم، آیا در جمع نشراتان موسیقی هم نشر میکنین؟
ما قبلا داشتیم اما فعلا نداریم موسیقی.
خب بدون شک این البته همه فامیل جهانیان از این آگاهی پیدا کرد که رادیو شما مسدود شد، دو هفته پیشتر بود یا چی مسدود شد و خبری که پخش شد این بود که گویا شما در ماه رمضان موسیقی پخش کرده بودین، به این خاطر و او را تحت شروط به شرط بسته کرده بودن. من میخوام در این مورد از زبان شما بشنوم که واقعا به خاطر موسیقی، پخش موسیقی بود که مسدود شد، چی بود قصه؟
ما نشر وقتی که ما بعد از اینکه امارت اسلامی در افغانستان روی کار شد، ما امرایشان صحبت کردیم، ما گفتیم که ما طبقه خبرنگار، ما کسایی که رسانه‌ای هستیم کار میکنیم، ما به موضوعات سیاسی شما کار نداریم.
بله.
و مثل که قبلا کار نداشتیم، ما فعالیت های رسانه‌ای ما را میکنیم، ما به گفای کلان شما کار نداریم، ما را اجازه بدهیم ما کار ما را بکنیم.
بله.
بعد از بحث و تبادل نظر ولی ما شرط شرایط چنان گفتن که شما اینی با این شرایط کار کنیم، گفتیم درست است. ما کارهای ما را میکردیم، مشکلی وجود نداشت و دنی اواخر بود قبل ما تا در زمانی که جمهوریت بود و ما در ماه رمضان اصلا موسیقی نشر نمیکردیم و این چه امکان نداشت که آنی که اصلا موسیقی اجازه نیست. از همکار تخنیکی ما در جریانی که برنامه داشته، البته یکی از برنامه های تبتی که برنامه هم دینی بوده، یکی از مولای سیبان صحبت میکرده، در این جریان یکی از نعت های عربی نشر میشه، بعدش فکری از این نمیشه چون رمضان است، این در جریان ساخت و سازی آرشیف بوده که از پیشش اشتباهن یک موزیکی کنیسته که کدام ساز و سرود باشه، یک خواننده خواندن بکنه، صدای خواندن یا زودیه، فقط یک موزیکی که ما میدانیم که او را به عنوان یک بگراند در نامه استفاده کنیم.
بله.
امیشه در چون یک یک اشتباهی را نمی کرد. اما هر خوب انسان از خالی از اشتباه نمی باشه، چون یک اشتباهی صورت گرفت، ما هم پذیرفتیم. بعد از یک هفته دیرادی ما بسته بود، تشکر میکنم از همه نهادهای رسانه‌ای که همراه ما همکاری کردن، خبرنگارا در بدخشان و همه با ما یک صدا شدن، همکاری کردن، باز ما رفتیم معذرت‌خواهی کردیم، تعهد کردیم که اشتباهی دوباره نشود و بعد از یک هفته دوباره رادیو ما باز شد و فعلا هم کارم کار میکنم.
بسیار خوب، بسیار خوب، این خبر خوب است که دوباره به فعالیت هایتان آغاز کردین. منتها آنچه که ما آگاهی داریم، حالا نه تنها رادیو شما، در مجموع تمام رادیو، تمام دستگاه های نشراتی در افغانستان، چی تلویزیون است چی رادیو، اینا اجازه نشر موسیقی را ندارن. بله درست است؟ یعنی در ماه رمضان، نمیگم هدف ماه رمضان نیست، گرچه که در ماه رمضان در گذشته هم همیشه تا زمان افطار موسیقی نمی بود، اما بعد از اینکه افطار می شد باز موسیقی بود در هر جای. خب البته پیش از به وجود آمدن یا روی کار آمدن حکومت طالبا، اما بعد از اینکه طالبا به وجود آینه روی کار آمدن، اینا موسیقی را به صورت کل منع کردن. ماه رمضان را تنها نمیگم، در تمام 12 ماه سال. این درست است ولی؟ یا شما اجازه دارین که موسیقی نشر کنید؟
ما یک در شما معلوم است که درخشان یک ولایتی بسیار سنتی است و در سابق هم که بود حتی بعض خواندن های ایندی که بسیار زیاد شاد بود ما نشر نمی کردیم، می فهمیدیم که مردم عکس العمل خوبی نداره و ما هر آن چیزی که نشر می کردیم و برنامه‌ای که ما داشتیم مطابق به خاص که مردم بود و حالی هم چنین بود، مگر در وقتی رمضان ما اصلا متقی نشد نمیتریم و میفهمیدیم که مردم و شنوانده ما خشان نمیه و حالی هم چنین یک چیزی نبود. خب یک اشتباه کوچک رخ داد و بعدش جبران شد. ما همی که دوباره کار ما آغاز کردیم و فعالیت ما هم فعلا ادامه میدیم، همی برای ما خیلی جای خرسندیه.
فهمیدم. منتها یک چیز میخواستم که شاید برام واضح نشد، درست است مثلا بعد از ماه مبارک یا پیش از ماه مبارک رمضان یا بعد از او، نشر موسیقی محلی، گفتین که موسیقی مثلا آهنگای هندی که بسیار شاد می بودی چیزها را نمیکده نشد، مثلا نشر موسیقی محلی ده اونجا، یعنی در مجموع اینی اجازه دارین یا ندارین؟
یعنی در امارت اسلامی اصلا موزیک به شما هم معلوم است که در تمام افغانستان اجازه نشر نیست.
درست فهمیدم.
اما قبل از او بود، ما برنامه آهنگای محلی داشتیم، برنامه موسیقی داشتیم، فرمایشات بود، چنین چیزایی بود. این چیزی نیست که ما از این کار بکنیم. درست. این بود. اما بعد از اینکه چون اما چیزی که قانون بود، لایحه بود، ما پیش می رفتیم. اما بعد از اینکه برامان گفتن نشر نکنیم، چنین یک پالیسی هست، اما ما نشر نکنیم دیگه. و فعلا تمام برنامه های موسیقی ما همه چیزش بسته.
فهمیده شد. درست. خانم سروش، به نظر شما نشراتتان چقدر مؤثر واقع شده؟ چقدر شنونده دارین و نظر مردم معلوم دار وقتی که برتان زنگ میزنه در مجموع نظریاتشان چی است؟ چی پیشنهاد میکنن؟ چی میخواین از شما؟ که در کدام موارد بیشتر باید شما مثلا صحبت کنین، میمان بیارین، نشرات داشته باشین؟ در کدام موارد علاقه مند هستن؟
یک چیزی که همیشه برای ما انرژی میده و همیشه ما را تشویق میکنه که ما با کارم ادامه بدم، در که دست ما خالی است، امی است که هر زنی که از دورم باشه، از دیگه ولایت باشه، از دیگه کشور باشه، با بدخشان بیه، وقتی که نام بانوانه بشنوه، رادی را ببینه، فکر میکنه که این مکانی است که در اینجا سیف است، در اینجا آرامش برش میده. و هر که زنی بدخشی که برنامه را میشنوه، به رادی را میشنوه، یعنی که یک نحوی از خود میدانه. این برای ما بسیار جای افتخار است و برنامه‌ای را که ما داشتیم، حتی این را گفتم میدانم که چون صدای من را شاید بشنوند کسایی که چنین ای گفته هایی را داشتن، برای ما میگفتن که ما وقتی که برنامه شما را میشنویم تا ای که تکمیل نمیشد، حتی ما با کورس حیاتی ما نمیرفتیم، منتظر میماندیم، میگفتن چرا ناوقت میگفتیم، منتظر هستیم که این برنامه خلاص شود یا که چنین برنامه ای را ما خوش داریم. ما یک برنامه فیلن هم داریم به نام تاکسی، داری دریورای محترم است که همکار ما در بیرون است و برشان لایف است برنامه. این هم برشان خیلی جالب است و ما به هر قشوری جامعه برنامه های جالبی را داریم و بیشتر که بری ما زنگ میزنن. و قبلا که بود دختر خانم هایی که بود اونا وظیفه داشتن، وظیفه بسیار خوب داشتن، معاش های بسیار خوب داشتن و می آمدن یک تایم در رادیو برنامه داشتن، بعد از او از ما کدام امتیاز نمیخواستن، مشکلی نبود، اما حالی متاسفانه وظیفه ندارن، در خانه نشین هستن و ما که وقتی که میاین چندین بار برشان زنگ میزنیم و بسیار مشکل آزیر میشن تا یکی بیان در برنامه اشتراک کنن، برنامه شانا پیش ببرن. هر کسی که یک کار را میکنه لازم است که برشه یک امتیازات را قائل شوی، اما چنین یک چیزی ما در بطرف نداریم. خیلی متاسف هستم.
بدون شک وقت خانم ها با شما به تماس میشن و اینا صدای هم نوع خودم میشنون، صدای کسایی را که درد مشترک دارن، نظریات مشترک دارن، خواستهای مشترک دارن، برشان یعنی میتونه آدم حد بزنه که بسیار جالب و خوشایند هست. شما از یک برنامه تاکسی گفتین که لایف میره صحبت میکنه. اول خویی را میخواییم بپرسم، شما گفتین خانم ها اکثرا زنگ میزنه، آقایان مردا هم امرایتان تماس میگیره برتان، اونا هم نظر میتن چیزه یا نه؟
این برنامه تقسیم که اصلا تمام مخاطباش دوروار است که همگیش از طبقه آقایان است و در برنامه سیوی ما که اصلا بیشتر خانوما زد میزنه، در برنامه های آشپزی ما که اصلا خانوما بیشتر تماس میگیره، در برنامه های داریم ما به نام هنر در آغوش زن برنامه زنها تماس میگیره، برنامه بخیر دوست هاست زنها تماس میگیره و وقتی یک زن مخاطب یک زن باشه و زن میتونه که بسیار براحتی مشکل میشه بگیره تا این که یک مرد و مخاطب باشه و وقتی مشکل سیهی داشته باشه بعضی خانمایی که برای ما مسیج میکنن میگن بسیار براحتی که ما چنین یک مشکلی را داریم، اما اگر او بشنوه که مخاطبش یک مرد است و در پشت ما یک مرد است هیچ جا احساس راحتی نمیتونه که او مشکل را مسیج کنه و بگه که چنین مشکل دارم، تو این را میتونه که از دکتر پرسان کنی. ما حتی یک مسیجر داریم، برای ما مسیج میکنن، پیامگیر داریم، پیاماشون هم میمانن به هر حالتش و ما کوشش میده داریم که حداقل یک پیام را که نشر میکنیم شنوانده ما از این تقاده خوب بکنن، از او بهره خوب ببرن، امی برای ما کفایت میکنن.
از خلال گفتهایتان در این چند دقیقه که صحبت کردیم اتر برمیه که برنامه‌تون واقعا یک برنامه آموزنده و مفید است. شما برنامه های صحی دارین، آشپزی دارین، برنامه های دینی دارین، برنامه های اجتماعی دارین که در بیرون میرین از امرای مردم صحبت میکنین و امرای مخصند تکسیران ها مستقیم و برنامه آینه روز دارین که گفتین همه مردم خانم ها زنگ میزنن سوال های دارن، مشکلاتی که دارن، موفقیت تان در این راستا خواهان هستم. ما یک میخوایم که یک کمک موضوع رو با تغییر کنم، مسئله تحصیل دخترها در جایی که شما هستین، امو مسئله است که مکاتب تا صنف 6 برای دخترها باز است و بالاتر از او تا صنف 12 هنوز مسدود است و باز نشده، درست؟
بله دقیقا ما ایده یادم رفت که بگویم یک برنامه ما به نام تپش است، پرسش و پاسخ است که ما این برنامه ما شامل موضوعاتی است که ما 4 سوال داریم از شنونده ما پرسان میکنیم که 4 گزینه را میشه که یک گزینه را انتخاب بکنن و بعد از اینکه مکاتیب و پنتونا بسته شد ما این را اختصاص داریم به تمام کتاب های مکتب که از خانتی 6 تا سنوی 12 مزامینش ما سوالات تهیه کردیم، از او پرسان میکنن، از شنونده ما سوالاتی 4 جوابه را و ما خوش داشتیم که یک معلم داشته باشیم و ما از طرق رادیو بتیم که آموزش که در مساکی باشه که در خانه باشه باید بخونم و ما او را موفق نشدیم، اما از این طریق ما کوشش خدا میکنیم که یک معلوماتی اندکی بتانیم برشون داده.
آلیس، یعنی شما با یک بخش تعلیمی و آموزشی هم داشتین اما گفتین موفق نشدیم، چرا؟
بله.
چرا؟
اما چون خوابو یک بودیجه میخواست را ما نتانیستیم پیش میبریم فیلن، اما این برنامه را که کتاب های مکاتیب هستن ما و شکلی پرسش پاسخ تنظیم کردیم که برنامه ما فیلن جریان داره.
درست. شما معلوم در کابل شما دیدین، در هرات دیدین، در تخار دیدین، در تعداد از ولایت ها دیدین که خانم ها برآمدن به جاده ها اعتراض کردن، صدای خدا بلند کردن به خاطر از اینکه طالبا مانع درس و تحصیلشان شده. طالبا در این مدت، البته همونطوری که من تکرار میکنم در مسئله موضوع تکراری هم است که اونا هیچ وقت اتر نمیگن که مانع تحصیل دختر هستن، شما هم میرش ممکن است شنیده باشین، اما همیشه در این مدت 18-19 ماه اینا گفتن که روی یک نصاب درسی کار میکنن، روی یونیفرم، روی مسائل این موضوعات. چقدر اما باز یک تعداد دیگه است که انتقاد میکنن، میگن که نه، طالبا اونمو طالبای 20 سال قبل است، تغییر نکردن، اما طور که در 20 سال قبل با بر 6 سال اینا اجازه ندادن، مکاتب بسته کردن. طالبان طرفدار تحصیل دخترها بالاتر از سنف 6 نیستن. من میخوام میره از شما و از که دوج هستین از شما بپرسم، و در بین مردم هستین، در بین خانم ها هستین، دخترها هستین، چقدر امیدواری موجود است که ممکن انمی طالبان کمی که میگن اینا باز میشه امروز سبا اینا واقعا یا کار میکنن، چقدر امیدوار هستن که واقعا باز میشه بالاخره، یا ای که یک نوع ناامیدی به انشان موجود است که دیگه همونطور که انتقاد منتقدین انتقاد میکنن که نه دیگه طالب ها اجازه نمیتن بالاتر از سنف 6، در وجه چی وضعیت از چی قرار است؟
امی که ما میشنم از طرف تلویزیون در چند روزی که از رسانه ها این کار سیخته که وزارت تحصیلات عالی در رابطه به موضوع یونیفرم دخترا صحبت دارن و تبادل نظر دارن، امی در ما یک پیامی را میرسانه که گویا که در سال جدید تعلیمی احتمال داره که مکاتب برای دخترها باز شود. امی از امیدواری هست در قسمت که چون یونیفرمی از سنفی 6 تا 7 بالاخره یک چیزی هست که بعد های ادامه داره و وجود داره شاید گویا که باز میشه مکاتب،
یعنی امیدواری موجود است، یک روحیه مثبت مثلا شما میبینین که در نهایت همطور که طالبان میگن که مکاتب بالاخره باز میشه اونا به می امید هستن. بله در مجموع
ما چند دوزی که نمی رسانه را دنبال داریم و شما دیده باشین که بس روی یونیفرمی دخترها صحبت در رای سور رای دنیای امی
برمو
میتونه که
گویا
که
مکاتب باز
میشه.
خب یونیفرم گفتین در حال حاضر همونطور که دیده میشه اکثرا همونطور که در رسانه ها میبینین در تلویزیون ها و اینا خانم ها دختر خانم ها کاملا پوشیده هستن، یعنی تنها دو چشمشان معلوم میشه، بسیاریشان ماسک از برویشان یا چادرهایشان توریست که یعنی رویشان درست فهمیده نمیشه اصلا، با وجود که هویت هر انسان هم رویش است، اما خانم دختر خانم ها روی خود پت میکنن. ای که چی نوع یونیفرم میخواد بود ای بحث جداست. و یک سوال به عنوان سوال آخر، آیا شما اطلاع شده که امرای مقام های طالبا در اونجا در بدخشان در این مورد صحبت کرده باشین و ازشان پرسیده باشین پاسخ از اونا چی بوده؟
ما تا به حال امرایشان صحبت نکردیم و اولین صحبتی که من امرایشان داشتم فقط به خاطر ای بود که برای ما اجازه بکنید که من کارهای رسانه ای ما بکنم، فعالیت های رسانه ای ما داشته باشم و به خاطر کاری ما دختر خانم های است و فامیل های است که نمیتونن که دیگر رسانه ها برن کار بکنن، چون مسئولینشان مرد است، کارمندای او جو مرد است، فامیل های اجازه نمیدن که برشان کار بکنن، یگانه رسانه است که فامیل های اجازه میده اجازه بیان کار بکنن و اینا استعدادشان کشته نشه و اینا تشویق شون به کار و فعالیت هایشان اجازه بدین. باز امرای ما همکاری کردن اجازه دادن ما کار ما را پیش بردیم، اما اولین ملاقاتی ما بود و فقط دومین ملاقاتی ما در باره بود که رادیم بسته شد و ما با جمع خبرنگارا رفتیم و تحت کردیم که رادیم ما دوباره باز شد و همین دو ملاقاتی ما بود. ما در باره واقعا که صحبت نکردیم کامل با این کسی.
درست. یک سوال کوتاه دیگه از شما دارم، شبکه زنای افغان در اونجا فعال بود، آل چطور از فعالیت داره یا ندارن، شما آگاهی دارین؟ یعنی وقت بسیار کم است.
شبکه زنان افغان ما قبلا بله فعالیت داشت، اما بعد از این ننفهم که کجا آدرس شاند چی فعالیت هایی دارن. یاده های زنانه خیلی زیاد هست فعالیت میکنه برای زنان، همیشه کمکاشان برای زنان میرسه، فعالیت ها خانه است و به هر قشری که از اطفال از فعالیت کلان
درست
فعالیت ها شاند.
تشکر
فیلن مرد
تشکر، بسیار تشکر خانم سروش جهان، سپاس از وقتتان که در اختیار برنامه گذاشتین. شب و روزتان بخیر.